नागरिकको आवश्यकता गाँस बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा म पवन शर्माको हार्दिक स्वागत छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्य, जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वय तथा सामुदायिक रेडियो खलङ्गाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोटबाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवास हरेक आइतबार बेलुकी 6:30 बजेदेखि आधा घण्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण सोमबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवास रेडियो खलङ्गासहित जाजरकोटका सामुदायिक रेडियोहरूबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलङ्गा जाजरकोट, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियोको वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकको भोगाइ, सिकाइ, सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्छौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही प्रश्न जिज्ञासा भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-34-202 फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी जाजरकोट भूकम्पपछि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार, राहत तथा अस्थायी आवासमा मन्त्रालयको भूमिका र अबको भावी योजना बारेमा छलफल गर्नेछौँ। छलफल गर्न आज हामीसँग आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुर्खेतका विपद शाखा प्रमुख कृष्ण बहादुर रोकाया हुनुहुन्छ। अब सुन्नुहोस् प्रमुखसँग हाम्रा सहकर्मी सरोज ओलीले गरेको कुराकानी।
सर, कार्यक्रम सुरक्षित आवासमा स्वागत छ।
हुन्छ, धन्यवाद सर।
सर, यो भूकम्प पश्चात प्रदेश तहबाट भएका उद्धार, राहत तथा अस्थायी आवासमा मन्त्रालयको भूमिका कस्तो रह्यो?
वास्तवमा कार्तिक 17 गते राति जाजरकोट केन्द्रबिन्दुमै भइगएको भूकम्पका कारण हाम्रो 3 जिल्लाहरू, विशेष गरी जाजरकोट, रुकुम पश्चिम र त्यसपछि सल्यानको चाहिँ दारमा धेरै मानवीय क्षति पनि भएको थियो र अरू धनको पनि क्षति भएको थियो। यसका सम्बन्धमा हाम्रो पहिलो चरणमा उद्धार तथा राहत काम, उद्धार काम र असाध्यै सफल भएको ताकि हामीले विभिन्न मिडिया मार्फत पनि हामीले त्यो उद्धार कामहरू असाध्यै सफल भएको चाहिँ हामीले सुन्नमा आएको थियो कि कोही पनि त्यहाँ पीडितहरू उद्धार नभइकन उहाँहरूले ज्यान गुमाउनु पऱ्यो भन्ने सुन्नमा आएन भने त्यसपछि हामीले राहतका कुराहरूमा पनि जति सक्दो हामीले सिस्टमभित्रै रहिकन हामीले एकद्वार प्रणाली मार्फत नै गरेका थियौँ। एकद्वार प्रणाली हाम्रो भौगोलिक विकटता कारण र केही यातायातका असुविधा कारण गर्दाखेरि समयमै राहत सामग्री भन्ने चाहिँ पुर्याउन नसकेता पनि तर असाध्यै सिस्टमेटिक तरिकाले पुर्याइकन हामीले त्यसलाई तत्कालीन व्यवस्थापन गर्न सफल भएका थियौँ भने रात कामहरू असाध्यै राम्रो भएको थियो। त्यसपछिको हाम्रो अस्थायी आवासका कुराहरूमा, अस्थायी आवासकामा हामीले कर्णाली प्रदेश सरकारले वास्तवमा यो 50,000 दरले दिने भन्ने कर्णाली प्रदेश सरकारले नै निर्णय गरेर केन्द्रमा हामीले उहाँहरूसँग त्यो प्रस्ताव पेश गरेका थियौँ। केन्द्रमा सङ्घीय सरकारले पछि उहाँहरूले अस्थायी आवास सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाइकन कर्णाली प्रदेशको अनुगमनको बाटोमा केही अधिकारहरू खुम्चाइकन केन्द्र सरकारले नै आफैले 25,000 एक किस्तामा र 25,000 अर्को किस्तामा दिने तरिकाले अस्थायी आवास निर्माणको कामहरू थाल्यो र त्यही पनि हामी विभिन्न सरकारी तथा गैर सरकारी निकायहरू मार्फत हामीले अस्थायी आवास निर्माण गर्ने क्रम र त्यसै गरी समन्वय र सहजीकरण गर्ने कुरामा अहिलेसम्म हामीले राम्रोसँग गरेर धेरै ठाउँका पालहरू हामीले विस्तारित गरेर अब अस्थायी आवासतिर हामीले उहाँहरूलाई पीडितहरूलाई फर्काउने क्रम जारी छ।
जुन हजुरले भन्नुभयो अस्थायी आवासको कुरा गर्नुभयो, यो जाजरकोटको मात्रै डेटा हेर्ने हो भने अहिलेसम्म 42,524 चाहिँ लाभदायी सङ्ख्या कायम भएको छ, जसमा 30,550 लाभग्राहीले सम्बन्धित पालिकामा चाहिँ सम्झौता गरेका छन्। अब यो सरस्वती हेर्दा, जिल्ला विपद व्यवस्थापन समितिको डेटामा हेर्दा 16,318 हालसम्मको डेटाअनुसार 16,318 चाहिँ अस्थायी आवास निर्माण भएका छन् र 42,524 लाभग्राहीका मध्ये 16,000 मात्र अहिले बाँकी बनेको चाहिँ यो तथ्याङ्कमा देखिन्छ। अलिकति ढिला भएको जस्तो देखिन्छ, यो खासमा ढिला हुनको प्रमुख कारण चाहिँ के पर्यो?
प्रोजेक्ट त सरलाई अघि पनि मैले जानकारी गराइसकेको छु। वास्तवमा भौगोलिक विकटता कारण हाम्रो यो कर्णाली प्रदेश भौगोलिक विकटता कारणले गर्दाखेरि पनि हाम्रो विकास केही बाधा चाहिँ बनेको छ। सामान ढुवानी लगायत जनशक्तिको दक्ष जनशक्तिको अभावको कारण पनि केही भएको छ भने यो जिम्मा चाहिँ सशस्त्र प्रहरी बल र नेपाल आर्मीलाई दिएको हुनाले यो चाहिँ भन्नेभन्दा चाँडो बनेको छ। यो डाटा इतिमा अझ पनि स्पष्ट अलिक कम्ती डाटा योभन्दा धेरै नै बनिसकेको छ। त्यसैले गर्दाखेरि द्रुत रूपमा बनिराखेको छ। हिजो अस्ति मात्रै अलिकति पानी परेको तर हामीले पनि विभिन्न माध्यमबाट सुनिराखेका छौँ, प्रत्यक्ष परोक्ष रूपमा हामीले पनि सम्पर्क गरिराखेका छौँ। अहिले धेरै पालहरू चाहिँ हटिसकेका छन् र द्रुत रूपमा चाहिँ जिम्मा दिएको नेपाली सेना र एपिएफको टोलीले चाहिँ अस्थायी आवासहरू निर्माण गरिरहेको छ र केही अन्य दाताहरूले विकास साझाहरूले र त्यसै सहयोगी हातहरूले पनि यो अस्थायी आवासमा सहयोग गरिराख्नु भएको छ। उहाँहरूले आफै गएर पनि त्यसमा निर्माण गरिराख्नु भएको छ।
जुन एकद्वार प्रणालीको कुनै कुरा आयो राहत वितरणमा, एकद्वार प्रणालीले राम्रो भयो भन्ने कुरा त तपाईँले गर्नुभयो, तर खासमा एकद्वार प्रणालीले जाजरकोटमा कतिपय पालिकाहरूमा त्यो एकद्वार प्रणाली कायम भएको देखिएन, त्यसले गर्दा अलिकति राहत वितरणमा पनि समस्या भएको भन्ने गुनासो पनि आएको थियो र अहिले पनि सामान्यतया राहत वितरणमा समस्या आयो जुन प्रभावितले पाएनौ भन्ने पनि कुरा आइरहेछ, यसमा के भन्नुहुन्छ?
यो वास्तवमा केही हदसम्म सर यो कठिनाइ चाहिँ थियो। जाजरकोट वास्तवमा विगत ठाउँहरूमा तत्कालै राहत चाहिँ पुर्याउन गाह्रो भएको थियो भने दाताहरूले पनि हामी मार्फतै आएका दाताहरूलाई त हामीले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहहरूसँग नै समन्वय गरेर चाहिँ हामीले राहत सामग्रीहरू पुर्याउने व्यवस्था गरेका थियौँ भने अहिलेसम्मको परिपाटीमा जहाँ सजिलो त्यहाँ चाहिँ राहत पुर्याउने विभिन्न दाताहरूको चाहिँ देखिएको थियो र अहिले जाजरकोट र रुकुम पश्चिममा अन्यत्रभन्दा धेरै सुविधा दिएको हिसाबले एकद्वार प्रणाली मार्फत नै राहत वितरण भएको थियो। जस्तै हामीले यहाँबाट पठाउँ हामी कहाँ सम्पर्क जति आउनुभएको थियो उहाँहरूलाई हामीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा समन्वय गरिकन उहाँहरू चाहिँ सम्पर्कमा र स्थानीय तहमा नै त्यसरी पठाएका थियौँ र त्यहाँ गइसके पश्चात पनि त्यो राहत सामग्रीहरू एक त हाम्रो जनशक्ति पनि अलिकति कम नै थियो जिल्ला प्रशासन कार्यालय या स्थानीय तहमा नै र त्यसपछि यातायातको बाटोको पनि त्यस्तै कठिनाई थियो र यातायातको साधनहरू पनि कठिनाई भएको हुनाले केही हदसम्म तत्काल पुग्नुपर्ने सामान अलिकति ढिलो पनि पुगेको हुनसक्छ। त्यो हामीले महसुस गरेको पनि कुरा हो। जस्तै कतै 100 ब्लाङ्केटहरू आवश्यक थियो भने त्यहाँ चाहिँ दाताले 40 मात्र ब्लाङ्केट दिइदिएपछि त्यो 40 ब्लाङ्केट जनप्रतिनिधिलाई बाँड्न केही यसै पनि गाह्रो भएको थियो र उहाँहरूले अरू थप आउला र हामीले बाँड्न पनि रोकेको अवस्था थियो भने कतै सम्बन्धित प्रभावित स्थलसम्म पालिका स्तरसम्म यहाँबाट जिल्लामा पुग्यो, जिल्लाबाट पालिकामा पुग्यो, पालिकाबाट स्थानीय तहको कुनै वडामा अथवा कुनै गाउँमा पुर्याउन कतै बोकेर लिनुपर्ने पनि अथवा कतै सहरी साधन नपाएर पनि केही हदसम्म चाहिँ ढिलो भएको चाहिँ हो। तर गत विगत भन्दा अन्तको प्र्याक्टिस भन्दा अहिले जाजरकोट भूकम्पका बेलामा राहत सामग्री एकद्वार मालमा जति सक्दो चाँडो चाहिँ पुर्याएको हामीले महसुस गरेका छौँ।
जुन अहिले हाल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा के कस्ता कार्य भइरहेको छ तपाईँको आन्तरिक तथा कानुन मन्त्रालयको तर्फबाट?
तत्कालीन उद्धार र राहतको कार्यक्रमहरू करिब भइएको छ भने त्यसपछि अस्थायी आवश्यक कुराहरूमा सङ्घीय सरकारले एउटा अस्थायी आवास सम्बन्धी कार्यविधि बनाएको थियो र त्यो अस्थायी आवास सम्बन्धी कार्यविधि बिच हामीले संशोधनका लागि पनि सल्लाह लिएअनुसार संशोधन पनि भएर 25,000 दरले पहिलो र दोस्रो किस्तामा फेरि 25,000 दिने गरिकन त्यो अस्थायी आवासहरू बनिरहेका छन् धमाधम अनि हाम्रो अनुगमन गर्ने पाटो र मूल्याङ्कन गर्ने पाटोमा हामीले चाहिँ त्यहाँतिर सहयोग गरिरहेका छौँ भने त्यो बनाउने क्रममा सहयोग र समन्वय पनि हाम्रो प्रदेश सरकारको भूमिका प्रत्यक्ष परोक्ष रूपमा रहिरहेको छ। अबका कामहरूमा भनेको हामीले सबै क्लस्टरहरूको क्लस्टरलाई एक्टिभेट चाहिँ छन् र ती क्लस्टरलाई एक रूपमा लगिकन अस्थायी आवास सँगसँगै शिक्षा स्वास्थ्य खानेपानी संरक्षण त्यसै गरी अब आउलान् पुनर्लाभको कुराहरू आउलान् अब त्यसपछि पुनर्निर्माणको कुराहरू आउलान् यिनलाई कसरी लैजाने भन्ने कुरामा हामी असाध्यै चनाखो भएर लागेका छौँ र सरकारी तथा विकास साझाहरू सबै अहिले फिल्डमा नै हुनुहुन्छ। उहाँहरूको उपस्थिति छ र उहाँहरू फिल्डमा चाहिँ प्रत्येक स्थानीय तहहरूमा उहाँले त्यसरी काम गरिराख्नु भएको छ अनि हामीले पनि दैनिक रूपमा समन्वय गरिराखेका छौँ। अहिले तत्कालै पुनर्लाभको कामहरू कसरी राख्ने हो गरिराख्ने हो जस्तै स्वास्थ्य संस्थाहरू भनौँ, शिक्षा विद्यालयका कुराहरू भनौँ, यी सम्पूर्णलाई त्यति बेला तत्काल अस्थायी रूपमा पनि सुरु गरिएको थियो भने अब फेज दुईमा पनि हामीले यसरी नै स्कुलहरू सञ्चालन गरिराखेका छौँ भनेर स्वास्थ्य संस्था गरिराखेका छौँ। तत्काल त हामीले केही सरकारी कार्यालयहरू नै भत्केका थिए भने त्यति बेला सरकारी कार्यालयहरूलाई सञ्चालन गऱ्यौँ भने अहिले पछि चरणमा सरकारी स्कुल स्कुलहरू र त्यसै गरी स्वास्थ्य संस्थाहरू पनि सञ्चालनमा छन्। अब उहाँहरूलाई कसरी स्वास्थ्यका शिक्षाका कुराहरू, सरसफाइको कुराहरू, खानपानका कुराहरू, त्यसै गरी संरक्षणका कुराहरू, पोषणका कुराहरूमा कसरी अगाडि लिन सकिन्छ भन्ने कुरामा हामी चाहिँ लागिरहेका छौँ र सबै क्लस्टरहरूले, सबै विषय र समूहहरूले सम्बन्धित फिल्डमा गइने आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कामहरू उहाँले गरिराख्नु भएको छ भने अब उहाँहरूलाई पुनर्लाभ कसरी गराउने, पुरानै ठाउँमा उहाँहरूलाई कसरी फर्काउने, उहाँहरूको आय आर्जन कसरी बढाउन सकिन्छ, उहाँहरूलाई अब पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने कुरामा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको आपसमा समन्वय पनि भइरहेको छ। यसभन्दा पहिला बनेको निजी आवास कार्यविधि जलजन्य प्रकोप र आगलागी जन्ने निजी आवास सम्बन्धी कार्यविधि थियो, त्यो कार्यविधि एकै रूपमा यो भूकम्पलाई पनि सँगसँगै लगिकन एकै रूपमा बनाउनुपर्छ भनेर हिजो आज हामी पनि कार्यदलमा भएको हुनाले त्यो सुधार सङ्कलन भइकन त्यसलाई पनि अन्तिम दिने काम चाहिँ भइरहेको छ। अब तिनै तहको सरकारले पुनर्निर्माण कसरी जाने भन्ने कुरोमा हाम्रो ध्यान केन्द्रित छ, पुनर्लाभ र पुनर्निर्माणमा चाहिँ अब हामी लागिरहेका छौँ अहिले।
जुन कुरा हजुरले भन्नुभयो, यो अहिले पनि जुन भूकम्पबाट प्रभावित लाभग्राहीहरू छन्, लाभग्राहीहरूका कतिपय घरहरू चर्केका, त्यो भत्केका घरहरू छन्, कुनै अलिकति आफूलाई जोखिम चाहिँ लागेको छैन तर पहिलो किस्ताको लागि रकम पाउनुपर्छ, पहिलो किस्ताको लागि रकम चाहिँ लिनुभएको छ, तर कार्यविधिमा अनिवार्य के भनिदियो भनेपछि अनिवार्य घर भत्काएकै हुनुपर्ने भनिसकेपछि अलिकति जुन प्रभावितहरूमा एउटा निराशा छाएको छ। यस्तो जुन अहिले चिसोको सिजन छ होइन, यसले गर्दा पनि गाईबस्तु कहाँ राख्ने, अन्नपातहरू कहाँ राख्ने भनेर पनि अन्यलता छाएको छ। यो कार्यविधिमा भएअनुसार अनिवार्य घर भत्काउनै पर्ने हो,
कार्यविधिमा त्यस्तो लेखिए तापनि हामीले बारम्बार यस विषयमा अब्जेक्सन चाहिँ जनाएका थियौँ। वास्तवमा कर्णाली प्रदेशमा यो कार्यविधि बनाउँदाखेरि अन्यत्र भन्दा कर्णाली प्रदेशको वास्तविक स्थितिलाई ध्यानमा राखिकन कार्यविधि बनाइनुपर्छ भन्ने हुँदाहुँदै पनि केही ग्यापहरू चाहिँ हुन सक्छन् वास्तवमा। त्यसैले गर्दाखेरि कर्णाली प्रदेशको अवस्था, त्यहाँको स्थानीय साधन र स्रोतलाई ध्यान दिइकन कार्यविधि चाहिँ बनाइनु पर्थ्यो। हामीले सुझाव दिएर पनि केही चाहिँ सुझावहरू सङ्कलन नभएको देखिएको छ। त्यसैले गर्दाखेरि घरहरू बनाउने क्रम चाहिँ अहिले जारी नै छ र बनाइएको छ। वास्तवमा यो अस्थायी आवास हो, यो तत्काललाई उहाँलाई पालबाट बाहिर निकालिकन अस्थायीमा बस्नको लागि हो र अब पुनर्निर्माणको क्रममा हामी यी सम्पूर्ण अहिलेका रहेका हाम्रा यी केही कठिनाइहरूले पनि सुधार गर्दै पुनर्निर्माणमा हामी यसलाई सुधारेर लिने चाहिँ गरिकन कार्यविधि निर्माण हुँदैछ अहिले।
जुन अहिले पहिलो पटक अहिले जुन घर भत्किएका, जुन जोखिमयुक्त घरहरू जुन अहिले लाखभराई छनौट भएका छन्, उनीहरूले पहिलो किस्ता बापतको रकम पनि पाइसकेका छन्। अब लगभग मलाई लाग्छ दोस्रो किस्ताको लागि पनि रकम चाहिँ पाउने होला। तर जुन पहिलो किस्ताको रकम पाएको र कुनै पनि लाभग्राहीहरू, लाभग्राही चाहिँ कायम भएको, उसले चाहिँ पैसा लगेको छैन भने त्यसलाई पुनर्निर्माणमा लिन सकिन्छ कि सकिँदैन?
अब पूर्णमा क्षति भएको घरहरूको हकमा र आंशिक भएको हकमा हामीले यो कार्यविधि निर्माण हुँदैछ। कार्यविधि निर्माण भइसकेपछि कार्यविधिमा के कस्ता कुराहरू समेट्न सकिन्छ, त्यसपछि मात्र यसलाई निर्गोल गर्न चाहिँ सकिन्छ, कस्ता कसलाई घरहरू लिनु नलिनु भन्ने कुरो कार्यविधि निर्माण।
यसो त ढुङ्गा र माटोबाट बनेका घरहरू त पूर्ण रूपमा कच्ची नै भन्ने भयो, जोखिमयुक्त नै छ भन्ने भयो। मध्य नेपालमा अझै पनि ठुलो भूकम्प आउँछ है, सचेत चाहिँ रहनु होला भन्ने एउटा विज्ञहरूको तर्क छ। त्यसले गर्दा पनि अलिकति समस्या के भइदियो भनेपछि, अहिले चाहिँ मानौँ सामान्यतया मेरो घर चर्केको छ, सामान्य चर्केको छ, तर मलाई ढुङ्गा र माटोको घर हो, तर बस्न मिल्ने टाइपको है, त्यो प्राविधिकले मूल्याङ्कन नगरे पनि बस्ने टाइपको चाहिँ आफूलाई लाग्ने, तर लाभग्राही चाहिँ कायम भएको, उसले पैसा नलगेको, त्यस्तो अवस्थामा मैले भन्न खोजेको, त्यस्तो अवस्थाको जुन घरहरू छ, जुन नागरिकहरू हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ पछि पुनर्निर्माणमा लिन मिल्छ कि मिल्दैन?
अहिले सरले ठिकै समयमा कुरा उठाइराख्नु भएको छ। वास्तवमा यो कार्यविधि निर्माणकै चरणमा भएको हुनाले यी कुराहरूलाई पनि मैले जे कुरा यहाँले भन्नुभएको छ यो कुरा कार्यविधि निर्माणका कुराहरूमा पनि मैले उहाँहरूलाई सुझाव चाहिँ दिनेछु। वास्तवमा यो कार्यविधि निर्माण भइसके पश्चात मात्रै यसको निर्गेल हुने भएको हुनाले दिन नमिल्ने मिल्ने म चाहिँ अहिले चाहिँ भन्न सक्दिनँ। कार्यविधि निर्माणमा हामीले यो कुरालाई पनि सुझावको रूपमा दिन चाहिँ सकिने अवस्था हुन्छ। निर्माणको क्रममा छ, म आज नै फोन गरेर उहाँलाई यो पनि एउटा समस्या चाहिँ रहेछ भनेर उहाँहरूलाई चाहिँ अवगत जानकारी गराउनु चाहिँ सकिएला।
अनि सर, जुन 2072 सालको भूकम्पले ठुलो मात्रामा धनजनको क्षति गर्यो, त्यो हामी सबैलाई सर्वे बित्दैछ। यसै गरी कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी 156 जनाको दुःख निधन पनि भयो, जसमा धेरै मात्रामा अन्य भौतिक क्षति पनि भयो। अब 72 सालको तुलनामा हामीले हेर्ने हो भने 72 सालमा त्यत्रो क्षति भयो तर हामीले त्यही 72 सालको जस्तै भूकम्प फेरि पनि आउन सक्छ त्यतिखेर त विज्ञहरूले भनेका पनि थिए होलान् भनेका पनि थिए तर हामीले अहिले यो मानवीय क्षति हुनमा हामीले पूर्व तयारी गरिनौँ कि 72 सालको भूकम्पबाट केही पाठ सिकेनौँ कि भन्ने पनि कुरा आयो यसमा चाहिँ तपाईँले के भन्नुहुन्छ
यसमा सर वास्तवमा पूर्वानुमान चाहिँ थियो करिब करिब पश्चिम नेपालमा 500 वर्षभन्दा धेरै भइसक्यो 500 वर्षपछि चाहिँ भूकम्प आउन सक्छ भन्ने कुरो विभिन्न अध्ययनहरूले देखाएका थिए र हामीले पनि सबैलाई चाहिँ जानकारी गराएको विभिन्न फोरमहरूमा यस्तो समस्या भएको हुनाले चाहिँ भूकम्प आउन सक्छ भनेर सचेत गराउँदा गराउँदै पनि प्रदेश सरकारले एक्लै चाहेर पनि नहुने र हामीले कोसिस गरेका थियौँ कि यसमा चाहिँ सम्बन्धित समुदाय व्यक्तिहरू पनि अलिक सचेत हुनुपर्ने जस्तै पुराना घरहरू बनिसकेका घरहरू र बन्ने घरहरूमा स्थानीय तह प्रदेश सरकार सङ्घ सरकार सबैले उत्तिकै उहाँहरूको जिम्मेवारी भएको हुनाले यी घरहरूलाई अलिकति बनिसकेका घरहरूलाई कसरी उहाँहरूको रेट्रोफिटिङ गरेर हुन्छ कि अथवा बलियो बनाउन सकिन्छ यी कुरामा चाहिँ हामीले ध्यान दिन जरुरी थियो र गर्दा गर्दै पनि यसलाई चाहिँ सकिएन अबका दिनहरूमा पनि मैले बारम्बार कुरा उठाउने गरेको छु पश्चिम नेपाल अझ पनि भूकम्पीय जोखिममा छ है वास्तवमा 6.4 रेक्टर स्केल आउँदा त यो अवस्था भयो भने यदि 7.4 रेक्टर स्केलको भूकम्प आएछ भने 32 गुणा बढी क्षति हुन्छ भने कर्णाली प्रदेशको अवस्था के हुन्छ त्यसैले गर्दाखेरि चाहे सङ्घीय सरकार होस् प्रदेश सरकारले पश्चिम नेपालको घरहरूको सबैको एकचोटि एसेसमेन्ट गरिकन कम्तीमा पनि सरकारी घरहरूको पहिलो चरणमा हामी चाहिँ भूकम्प ले सानोतिनो भूकम्पले असर नखाने गर्ने खाली गरे बनाउने तरिकाले अगाडि बढाउन र त्यसपछि निजी घरहरूलाई पनि त्यसरी लैजान सकिन्छ त्यो गराउन भनेर मैले बारम्बार कुरा उठाएको छु यी कुराहरू असाध्यै आवश्यक चाहिँ छ यहाँले उठाउनु भएको कुरा चाहिँ त्यही हो हामीले वास्तवमा यो पूर्व तयारीका कुराहरूमा त अब त्यो घरहरू नै अलिकति संरचनाले हो वास्तवमा यो बिगार्ने भनेकै हामीले बनाएको आफ्नै संरचनाले नै हामीलाई नै क्षति गर्ने हो संरचना चाहिँ बलियो बनाउन सकियो र गै संरचना वस्तुहरूलाई पनि अलिक व्यवस्थित गर्न सकियो भने क्षति चाहिँ न्यून चाहिँ गर्न सकिने हो गै संरचनामा चाहिँ हामीले यसलाई सशक्तिकरणका कार्यक्रमहरू मार्फत पनि हामीले गर्न सकियौँ जस्तै घरहरूभित्र डेकोरेसनका सामानहरूलाई कसरी राख्ने अड्याउने के गर्ने भन्ने कुरामा हामीले सशक्तिकरणका कार्यहरूमा पनि गर्न सकियो भने संरचनात्मक कुराहरूमा अलिकति निर्माण गर्दाखेरि नै ध्यान दिन सकियो अनि निर्माण भएको घरहरूलाई रिफिटिङ गर्न सकियो भने वास्तवमा क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ यस्तै किसिमका भूकम्पहरू जापानमा त्यत्रो भूकम्प जाने त्यति क्षति नहुने अनि 6.4 जाँदाखेरि जाडोकोमा यत्रो क्षति हुने भनेपछि हाम्रो वास्तवमा संरचना पनि अलिक कमजोर नै छ नि त अवैशिक भएकै कारणले गर्दाखेरि हो यो
जुन अब त लगभग मलाई लाग्छ अहिलेको अवस्थामा हेर्ने भने जुन कार्तिक 17 भूकम्पले यत्रो क्षति भयो अब बर्खा लाग्दै गर्दा बर्खाको सिजन पनि आउनै लाग्यो अब चाहिँ जति भूकम्पले जाजरकोटका धेरै स्थानहरू जोखिमयुक्त बनेका छन् माथि पहाड चिराचिरा परेको छ तल बस्तीहरू जोखिमयुक्त छ तर अहिलेसम्म पनि कुनै पनि सम्बन्धित निकायले ती बस्तीहरू स्थानान्तर गर्नुपर्छ अथवा त्यो बस्तीहरूको अध्ययन अवलोकन गर्नुपर्छ यो बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्छ भन्ने अहिलेसम्म पनि स्थानीयबाट त्यस्तो कुनै पनि कुरा आयो अहिलेसम्म कोहीले पनि हेरेन हामी पनि अहिले जोखिममा बसिरहेका छौँ भन्ने छ जागरूकका धेरै बस्तीहरू बर्खामा चाहिँ माथि पहाड खस्ने अवस्था छ तर तल बस्ती बसिरहेको छ माथि छ अब त्यस्तो अवस्थामा तपाईँको आन्तरिक तथा कानुन मन्त्रालयले ती बस्तीहरू स्थानान्तर गर्नका लागि अथवा त्यो ठाउँमा पुगेर हेर्ने हुन्छ नि त्यो ठाउँको बस्ती सुरक्षित छ कि छैन भनेर त्यो हेर्ने कार्य चाहिँ गरेको छ कि के गरिरहेको छ
हामीले असाध्यै समन्वयकारी भूमिका खेलिरहेका छौँ वास्तवमा यो यहाँले भन्नुभएको असाध्यै जल्दो बल्दो विषय हो यो कुरो हामीले भूकम्प गए लगत्तै हामीले त्यहाँ चाहिँ एउटा ड्रोन सहितको टोली पठाएका थियौँ त्यो ड्रोनको टोलीले पनि यो दरारहरू आएको विभिन्न ठाउँमा चिराहरू आएको चाहिँ त्यो हामीले पनि भिडियो हेरेका थियौँ यहाँ आइसके पश्चात मैले आफूले थाहा पाएसम्म पानी पऱ्यो भने मलाई चाहिँ डर लाग्छ कतै फेरि पनि त्यहाँ पहिरो आएर त्यो बस्तीलाई फेरि असर गर्ने होला भन्ने डर लाग्छ जस्तै हिजो आज चाहिँ पानी पर्दाखेरि त्यति धेरै पानी त परेन एक दुई दिनपछि फेरि पनि पानी पर्न सक्ने बर्खाको त कुरै छैन हुनु पनि अझ पनि एक दुईचोटि पानी पर्न सक्ने सम्भावना भएको हुनाले त्यही पानी परेकै बेलामा पनि त्यो जाडोकोटको बस्ती त्यो रुकुम बस्ती फेरि पनि उहाँहरूले भन्नुभयो यस्तो गरिकन पहिरो गएर अझ पनि क्षति हुन सक्ने सम्भावना चाहिँ छ त्यसैको लागि यो हामीले पहल चाहिँ गरिराखेका छौँ त्यहाँ चाहिँ तत्काल भौतिक अध्ययन गरिकन त्यो बस्तीलाई स्थानान्तरण गर्न आवश्यक छ भनेर पहल चाहिँ गरिराखेका छौँ हाम्रो अहिले त यो सङ्घीयता कार्यान्वयन पश्चात तिनै तहले उत्तिकै भूमिका खेल्नुपर्ने भएको हुनाले हामीले पहल चाहिँ गरिराखेका छौँ तत्काल यही पहल नै भएर त्यसैले गर्दाखेरि सङ्घीय सरकारसँग अनुरोध पनि गरेका छौँ र सङ्घीय सरकारले पनि यस विषयमा चाहिँ सोचिरहेको छ र प्रदेश सरकार हामी लागि नै गरिराखेको छौँ। वास्तवमा अध्ययन गरेर त्यो बस्तीलाई चाहिँ तत्कालै स्थानान्तरण गर्न आवश्यक छ। त्यहाँ मात्रै नभएर अन्यत्र पनि भूकम्पको कारणले गर्दाखेरि धेरै ठाउँमा चाहिँ जमिन चाहिँ हल्लिएको छ, अहिले डरार छ।
यस्तो विपत्ति आए हालैमा हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौँ, अब यस्तो विपत्तिको बेला, यस्तो विपत्ति आइरहेको बेला, जति बेला पनि विपत्ति आउन सक्छ, अब यस्तो बेलामा आन्तरिक तथा कानुन मन्त्रालयको भावी योजना रणनीति के छ?
हामीले जोखिम नक्साङ्कन, कर्णाली प्रदेशको जोखिम नक्साङ्कन गर्नुपर्छ भन्ने कुरो हामीले सोच गरेका छौँ र त्यसै अनुसार नै विभिन्न किसिमका योजनाहरू, कार्यविधिहरू पनि बनिरहेका छन्, बनिसकेका छन् र ती कार्यान्वयन गर्नु छन्। त्यसैले गर्दाखेरि पनि कर्णाली प्रदेशमा विपद पश्चातका व्यवस्थापन अलिकति सहज चाहिँ भएको हो। जोखिम नक्साङ्कन गर्न सकियो भने कुन कहाँको बस्ती चाहिँ जोखिममा छ, कहाँ खेतीयोग्य जमिन छ भन्ने कुरो त्यसमा सबैमा देखिने भएको हुनाले हामीले जोखिम नक्साङ्कनको लागि पहल चाहिँ गरिरहेका छौँ र हामी कहाँ केही बजेट पनि विनियोग भएको थियो, प्रक्रियामै छ यो। यो गर्न सकिए भयो भने कर्णाली प्रदेशलाई धेरै हदसम्म सुरक्षित राख्नुपर्ने अवस्था देखिन्छ भने हामीले पूर्व सूचना प्रणालीलाई पनि व्यवस्थित गर्दै लगिरहेका छौँ। अहिले पूर्व सूचना प्रणाली असाध्यै भरपर्दो छ, जस्तै खोलामा पानी कति लेभलसम्म आएको छ, के कहाँ क्षति हुनसक्छ, के गरेको छ र त्यसै गरी पानी कहिले पर्छ, कति पर्छ भन्ने कुरा पनि पूर्व आकलन गर्न सकिने भएको हुनाले, गरिरहेको हुनाले त्यति क्षति हुन सकेको चाहिँ छैन। हामीले विपदका क्षेत्रमा चाहे पूर्व सूचना प्रणाली हो, चाहे तत्कालीन अवस्थामा राहत दौडा कार्यहरू होस्, चाहे हामी विपद व्यवस्थापनमा कुराहरूमा होस्, यी सबै कुरामा हामी चाहिँ असाध्यै तयारी चाहिँ अवस्थामा छौँ र सरकार तथा गैर सरकारी निकायहरूसँग सबैसँग राम्रो समन्वय गरेर अगाडि बढिरहेका छौँ विपदका क्षेत्रमा।
हस्, महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ?
हुन्छ, धन्यवाद। रेडियो मात्र सम्पूर्ण श्रोताहरूलाई, वास्तवमा विपद बाजा बजाएर आउँदैन, हामी सबैले चनाखो रहनुपर्छ र जोखिम न्यूनीकरणका लागि अझ भन्नुपर्दा भूकम्पमा हामीले विशेष हाम्रै संरचनाले गर्दाखेरि हामीलाई नै क्षति गर्ने भएको हुनाले त्यसैले गर्दा संरचना सुधार गर्नुपर्ने र गैर संरचनाको कुराहरूमा घरभित्रका डेकोरेसनका कुराहरूमा पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ भने हामी अरूमा पनि अलिकति सचेत रहनुपर्ने हुन्छ। त्यसै गरी हामीले सामाजिक सञ्जाल मार्फत, विभिन्न मिडियाहरू मार्फत पनि पानी पर्ने अथवा जोखिम कहाँ के छ भन्ने कुरो विभिन्न सन्देशहरू सम्प्रेषण गर्ने भइरहेको हुनाले उहाँहरूले पनि अलिकति स्थानीय तहले पनि कडाइका साथ लागू गरिकन सम्बन्धित स्थानीय तहका प्रदर्शनसम्म पुर्याउने चाहिँ सबैले व्यवस्था गरिदिए असाध्यै राम्रो हुन्थ्यो भन्ने स्थानीय तहलाई अनुरोध गर्न चाहन्छु।
हस्, धन्यवाद सर।
श्रोता, यो कुराकानी सँगै अब सुन्नुहोस् जनताको आवाज जस्ताका तस्तै।
नमस्ते, म डम्बरबहादुर सिंह, मेरो स्थायी घर नलघाट नगरपालिका वार्ड नम्बर 3 हो। हाल म भेरी नगरपालिका 3 बस्छु। यो रेडियो खलङ्गा एफएमले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिरहेको छ। यो कार्यक्रम म नियमित सुन्ने गर्दछु र यो कार्यक्रम मलाई राम्रो लाग्छ। यो कार्यक्रम हप्ताको एक दिन मात्र नभएर अझै दैनिक भएको भए अझै राम्रो हुन्थ्यो, सधैँ सुन्नु सुन्नु जस्तो लाग्छ। अनि यो कार्यक्रम राज्यले पुनर्निर्माणको कामलाई पूर्णता नदिन्जेलसम्म यस्ता ज्ञानवर्धक रेडियो कार्यक्रम भूकम्पपेटी जाजरकोट र रुकुम पश्चिम जनताको पहुँचमा नियमित पुर्याउन आवश्यक छ, जसले जनताको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। किनकि हामीले जुन प्रकारका कच्ची संरचनाहरू बनाएका थियौँ त्यो नै अहिले हाम्रो मृत्युको साधन बने, त्यसले गर्दाखेरि अब सुरक्षित आवास कसरी बनाउने भन्ने कुरामा यो कार्यक्रम सुन्दा धेरै कुराहरू थाहा पाइयो। अब जीवन रक्षाको निम्ति यो कार्यक्रमले यो महत्त्वपूर्ण भूमिका खेलेको हुँदा यसलाई हप्तामा एक दिन मात्र होइन, सकेसम्म हप्ताको 7 दिन गर्ने, त्यति नभए अब एक हप्ताको 3 दिनसम्म गरे पनि असाध्यै राम्रो हुन्थ्यो र यो प्रत्येक यो भूकम्पपेटी जनताको पहुँचमा पुर्याउन सके झनै राम्रो हुन्थ्यो।
नमस्कार, मेरो नाम चाहिँ सुनिल बोरा छेत्री, म चाहिँ बारेकोट गाउँपालिका 1 हाल चाहिँ भेरनगरपालिका 3 जाजरकोट। मैले चाहिँ सुरक्षित आवासको कार्यक्रम सुन्दै आइरहेको दैनिकी आइतबार साँझ सुरक्षित अस्थायी टाउराको बारेमा एकदम सुन्दै आइरहेको आवाज हो, किनभने यो रेडियो खलङ्गाले अब दिनौँ प्रसारण गरिरहेको यो ह्याबिटेट सुरक्षित आवासको लागि अस्थायी आवास बनाउँदाखेरि मेटेरियलहरू चाहिनेदेखि लिएर सबै सम्पन्न गर्नेजेलसम्म अस्थायी आवास सम्बन्धी चाहिएको सामग्रीहरू अन्य कुराहरू पनि ठिकै लाग्यो। अब ह्याबिटेटले पनि धेरै दुःखी गरिबहरूलाई एकदम आफ्नो सामानहरू जस्तै काम गर्दाखेरि लगाउने ग्लोभ्सहरूदेखि लिएर अनि त्यसपछि जुत्ता गम्बोट बुटहरूदेखि लिएर त्यसपछि कपडादेखि लिएर सबै दिइरहेको छ। अनि ह्याबिटेट मलाई एकदम ठिक लाग्यो र ह्याबिटेटको धेरै अरू फाइदाहरू पनि छन्। अब स्थायी आवासको लागि पनि यो ह्याबिटेटले चाहिँ धेरैभन्दा धेरै सहयोग गरेको छ। अब स्थायी आवासको लागि पनि धेरैभन्दा धेरै सहयोग गरोस् भन्ने मलाई लागोस्।
नमस्ते, म रामचन्द्र ज्योति। म यो सुरक्षित आवास कार्यक्रम सुन्छु सधैँ जसो। यो कार्यक्रम विशेष गरी हप्तामा भन्दा पनि प्रत्येक दैनिक दिनको एकपटक अथवा साँझ एकपटक बेलुका एकपटक भएको भए राम्रो हुन्थ्यो। यो कार्यक्रमबाट विशेष गरी अस्थायी टहरा कसरी बनाउने, यो टहरा बनाउनेमा आइडिया धेरै सेयर भएको छ सबैजनालाई। यो कार्यक्रम सधैँ अझै पनि हुन आवश्यक देखिन्छ।
जनताको आवाजसँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिन लागेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न र कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना radio@jkt@gmail.com र फोन नम्बर 0894320202 फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुनेछ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट प्राविधिक भीम खड्कासहित म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।
के तपाईँ भूकम्प प्रभावित हुनुहुन्छ? यदि हुनुहुन्छ भने अस्थायी आवास अनुदान सम्बन्धी यी कुराहरूमा ख्याल राख्नुहोस् है।
आवास पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नभएको हुनुपर्नेछ। सो घोषणा सहितको निवेदन र वडाको सिफारिसका आधारमा स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही कायम गरेको हुनुपर्नेछ।
पूर्ण वा आंशिक रूपले क्षति भए तापनि बसोबास गर्न योग्य नरहेको संरचनाको फोटो, प्रहरीको मुचुल्का, प्रत्येक घरधुरीको मुचुल्का नभएको अवस्थामा सामूहिक मुचुल्का पनि मान्य हुने, परिचय पत्रको प्रतिलिपि, नागरिकता वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचय पत्र वा वडाको सिफारिस, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाताको विवरण वा चेकको प्रतिलिपि र घरमुली उपस्थित नभएको अवस्थामा मन्जुरीनामा सहितको निवेदन।
पहिलो किस्ताका लागि बैङ्क खाता भए बैङ्क खातामा र चेक खाता नभएका लाभग्राहीको हकमा नगदै रकम उपलब्ध हुनेछ, तर अन्तिम किस्ताका लागि बैङ्क खाता अनिवार्य छ।
अस्थायी आवासका लागि आफैले टहरा निर्माण गर्दा कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम हुनुपर्छ।
लाभग्राहीले अस्थायी आवास निर्माण गर्दा स्थानीय स्रोत साधन प्रयोग गर्न पाउनेछन् र सकेसम्म स्थानीय सामग्रीकै प्रयोगमा जोड दिनु पर्नेछ।
कुनै सङ्घ संस्था वा अन्य निकायको आर्थिक सहयोगले अस्थायी आवास निर्माण गरिदिएको खण्डमा अनुदान रकम पाइँदैन, तर लाभग्राहीले आफ्नै लगानीमा निर्माण गरेको र कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी लाभग्राही कायम भएको खण्डमा भने अनुदान रकम पाइनेछ र यस प्रक्रियामा श्रमदान गर्न वा गरेको भएमा बाधा पर्ने छैन।
अस्थायी आवास निर्माणका लागि प्रत्येक लाभग्राहीले सम्झौता पश्चात पहिलो किस्ता रकम ₹25,000 र अन्तिम किस्ता रकम ₹25,000 गरी ₹50,000 पाउनेछन्।
भूकम्प अघि एउटै आवासमा बस्दै आएका तर अलगिएका परिवारले छुट्टा छुट्टै अस्थायी आवासका लागि अनुदान रकम पाउन सक्दैनन्। भूकम्प गएका बखत एउटै आवासमा बसोबास गरिआएका जुनसुकै परिवार भए तापनि ती सबैलाई एउटै परिवार मानि एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ।
अनुदान रकम पाउनका लागि लाभग्राहीले जोखिमयुक्त घर भत्काउनु पर्छ या पर्दैन भन्ने विषयमा दफा 11 उपदफा 5 स्थानीय तहको विशेष भूमिकामा लाभग्राहीका भूकम्पबाट चर्के मर्केका जोखिमयुक्त भवन भत्काउन लगाउने स्पष्ट व्यवस्था गरिएको छ।
अनुदान रकम लिएर निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुनर्निर्माण तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ। साथै अनुदान बापत लिएको रकम सरकारी बाँकी सरह असुल उपहार गरिनेछ।
अस्थायी आवास निर्माणका लागि उपयुक्त नहुने स्थानहरू: पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरुवा माटो भएको स्थान, नदीको बगर वा सिमसार स्थान, स्थायी सक्रिय तथा गहिरो भौगोलिक चिरा परेको स्थान र भिरालो स्थान।
निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा दुईवटा 2 मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराई कम लिन सकिन्छ।
ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निर्स नेपालको सहकार्यले जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा जनहितमा जारी सन्देश।